आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, म आशा गर्दछु कि तपाई सबै आनन्द कुशलै हुनुहुन्छ होला। म पनि प्रभुको अनुग्रहमा र परमेश्वरको प्रेममा अति नै खुशी साथ आनन्दमय जीवन बिताइरहेको छु। तपाई सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईहरूका सुन्दर पत्रहरूको लागि जुन म नियमित रूपमा प्राप्त गरिरहेको छु। साँच्चै नै तपाईहरूको पत्रले हामीलाई धेरै उत्साह दिन्छ र परमेश्वरको कार्यमा र यो सेविकाईमा अझ धेरै लाग्नको लागि उत्साहित र प्रोत्साहित गर्दछ। म आशा गर्दछु कि आउने दिनहरूमा नियमित रूपमा तपाईहरू यो कार्यक्रम सुनेर आफ्नो प्रतिक्रियाहरू, आफ्नो सुझावहरू दिनुहुनेछ अनि आफ्ना प्रार्थनाको विषयहरू पनि हामीलाई पठाउन सक्नुहुनेछ। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी नयाँ नियमको प्रेरित भन्ने पुस्तकबाट बाइबल अध्ययन गरिरहेका छौ। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी प्रेरित 13 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौ। अहिले हामी प्रेरितको पुस्तकको अन्तिम मुख्य विभाजन, मुख्य खण्डतिर आउँदछौ। यो प्रभु येशु ख्रिष्ट पवित्र आत्माको शक्तिमा प्रेरितहरूद्वारा पृथ्वीको अन्तसम्म सुसमाचार पुर्याउने काममा हुनुहुन्छ। यो खण्डमा अध्याय 13 28 अध्यायसम्म पर्दछ। मित्र, तपाईँलाई यादै होला यो प्रेरितको पुस्तकको चाबी प्रेरित 1:8 हो, जुनमा प्रभु येशूले भन्नुभएको कथनको तथ्य हो, जहाँ उहाँले भन्नुभएको थियो, तिमीहरू मेरो गवाही हुनेछौ। मित्र, यो आज्ञा प्रत्येक विश्वासीहरूको निम्ति हो। गवाही यरुसलेममा पहिले जानु पर्दथ्यो, त्यसपछि यहुदिया र सामरिया, त्यसपछि पृथ्वीको अन्तसम्म जानु पर्दथ्यो। तपाई यदि नक्सामा हेर्नुहुन्छ भने यो कुरा थाहा पाउनुहुनेछ कि पाउल बर्नबाससँग आफ्नो यात्राको आरम्भ गर्छन्। सबभन्दा पहिलो रोकिने ठाउँ तिनीहरूको चाहिँ साइप्रसको द्वीप हो, जहाँ बर्नबासको घर थियो। तिनीहरूले द्वीपको पार तर्छन्। त्यसपछि तिनीहरू पम्फुलियाको पर्गामतिर पाफुसबाट जहाजमा चढेर जान्छन्। त्यसपछि तिनीहरू एसिया माइनरमा प्रवेश गर्छन्, जुन अहिले टर्की भनिन्दछ। त्यसपछि गलाती प्रदेशमा जान्छन्। त्यसपछि तिनीहरू अन्तियोकमा, इकोनियम, लिस्त्रा र डेर्बीमा पनि जान्छन्। त्यसपछि तिनीहरू अतालिया भएर फर्किन्छन्। त्यसपछि जहाजमा चढेर अन्तियोकमा फर्कन्छन्। त सबभन्दा पहिले हामी देख्नेछौ बर्नबास र पाउललाई अन्तियोकबाट पठाइए। यरुसलेमको सुसमाचारीय या त्यस क्षेत्रमा सुसमाचारको काम भएको अवधिमा हामीले देख्यौं कि सुसमाचार यहुदीहरू कहाँ गयो र मण्डली 100% यहुदीहरू थिए, अन्य जातिहरू थिएनन्। त्यसपछि हामीले सुसमाचार सामरियाहरू कहाँ वा सामरीहरू कहाँ गएको देख्यौ र हामीले केही अन्य जातिहरूको विश्वासमा जीवन परिवर्तन भएको पनि देख्यौं। अहिले सुसमाचार पृथ्वीको अन्ततिर जानको निम्ति आफ्नो बाटोतिर छ।
मित्र, सुसमाचार पृथ्वीको अन्ततिर बढ्ने क्रममा हामी यो कुरा थाहा पाउँछौ, पाउल मुख्य अगुवा बन्दछन् र पत्रुस दृश्यबाट लोप हुन्छन्। परमेश्वरले तिनलाई अति नै महान गरी प्रयोग गर्नुभएको थियो। अहिले पाउल प्रबल व्यक्ति हुन्, सुपरिचित व्यक्ति हुन्, जसलाई परमेश्वर प्रयोग गर्नुहुन्छ। प्रेरित 13:1-2 पदमा भनिएको छ, अन्तियोकियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू अर्थात बर्नबास, काला भनिने सिमियोन, कुरेनिकका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र साउल थिए। तिनीहरूले प्रभुको आराधना गरिरहेको र उपवास बसिरहेको बेला पवित्र आत्माले भन्नुभयो, मेरो निम्ति बर्नबास र साउललाई त्यस कामको लागि अलग गर,
जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु। मित्र, यी मानिसहरू मिशनरीहरूको रूपमा अलगाइएका थिए। के तपाईँले संसारको अन्तसम्म सुसमाचार सुनाउनलाई मिशनरी पठाउने मण्डलीको ध्यान दिनुभएको छ, विचार गर्नुभएको छ? मित्र, यरुसलेमको मण्डलीले संसारमा सुसमाचार सुनाउन मिशनरी प्रचारकहरू पठाएको थिएन। म तपाईँलाई खुलाम रूपले भन्छु कि यरुसलेमको मण्डली मिशनरी वा प्रचारक पठाउने मण्डली थिएन। अन्तिओकको मण्डलीसँग मिशनरी वा प्रचारक पठाउने दर्शन र बोझ थियो। तिनीहरूले उपवास र प्रार्थना गरे र तिनीहरूले उनीहरूमाथि आफ्ना आफ्ना हात यी दुई मिशनरीहरू या प्रचारकहरूमाथि राखे जसलाई तिनीहरू पठाइरहेका थिए सुसमाचार कामको निम्ति। मित्र, आज पनि हामी अझै हाम्रा मिशनरीहरूलाई प्रचारकहरूलाई यही गर्दछौ। यो किन? के हामी तिनीहरूलाई केही दिइरहेका छौं? अहँ, होइन। शिरमा हात राख्ने काम चाहिँ हामी ती व्यक्तिहरू ती व्यक्ति विशेषसँग साझेदारी हौं भन्ने कुराको घोषणा गर्न र पहिचान हुनु हो जसमाथि हामी आफ्नो हात राख्छौ। यसरी अन्तिओकको मण्डलीको ख्रिस्टियनहरू उनीहरूमाथि यी दुई प्रचारकहरूमाथि मिशनरीहरूमाथि आफ्नो हात राखेर यी घोषणा गरिरहेका छन् कि परमेश्वरको वचन दिने काममा उनीहरूसँग तिनीहरू साझेदारीमा छन्। तिनीहरू यी मानिसहरूलाई आफ्ना प्रतिनिधिको रूपमा पठाइरहेका छन् अनि तिनीहरू आफ्नो आमा मण्डलीमा सेवा गर्नेछन् जब पाउल र बर्नबास सुसमाचार प्रचार गर्न अरू जग्गामा अरू स्थानहरूमा जान्छन्। तीन पदमा भनिएको छ, तब उपवास प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर रा उनीहरूलाई बिदा दिए। र चार पदमा भनिएको छ, तब पवित्र आत्माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए। महत्वपूर्ण कुरा यो छ कि तिनीहरू पवित्र आत्माद्वारा पठाइएका हुन् वा पठाइएका छन्। तिनीहरू परमेश्वर पवित्र आत्माद्वारा अगुवाई गरिने छन्। तिनीहरू समुद्रको किनारमा रहेको शहरमा धेरै र त्यहाँबाट साइप्रसतिर आफ्नो यात्रा अगाडि बढाए। पाँच पदमा भनिएको छ, सलामिसमा आइपुगेपछि तिनीहरूले यहुदीहरूका सभाघरहरूमा परमेश्वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न युहन्ना तिनीहरूसँग थियो। यो कुराको याद राख्नुहोस् कि तिनीहरूसँग साथमा युहन्ना मर्कुस पनि थियो। आरम्भबाटै शुरूबाटै पाउले त्यो विधिको अपनाउँछन् जुन तिनले आफ्नो सम्पूर्ण सेविकाभरि पछ्याए वा गरेथे। तिनले सधैँ सबभन्दा पहिले यहुदीहरूको सभा घरमा आफ्नो सुसमाचार प्रचार गर्न गए र तिनी जहाँ गए पनि त्यहाँ पहिले यहुदी सभाघरमा जाने शुरूदेखि नै तिनको चलन थियो। अगाडि हामी देख्छौ माफुसमा विरोधको सामना गर्नेछन्। छ पदमा भनिएको छ, जब तिनीहरू समस्त टापुको यात्रा गर्दै फापुससम्म आइपुगे तब त्यहाँ तिनीहरूले एकजना यहुदी झुटा अगमवक्ता बार येशु भन्ने एउटा जादुगरलाई भेटाए। यो यस्तो देखाइ पर्दछ कि तिनीहरूको सेविकाई सलामिसमा त्यति सफल रहेन। कमसेकम तिनीहरूको सेविकाईबाट कुनै फलको रेकर्ड दिइएको छैन। तिनीहरू साइप्रसको द्वीप पार गरेर त्यो द्वीपको अर्को पट्टि आए। फापोसमा तिनीहरूले यो विरोधको सामना गर्छन् जुन वास्तवमा सैतानिक हो। यद्यपि एक जादुगर वा झुट्टा अगमवक्तसँग रोमी प्रतिनिधि अर्थात त्यस द्वीपको राज्यपाल सरियस पाउलसमाथि महान प्रभाव थियो। सात र आठ पदमा भनिएको छ, त्यो जादुगर एउटा प्रान्तका शासक सर्गियस पौलससँग व्यस्त थियो। सर्गियस पौलस बुद्धिमान मानिस थिए। तिनले साउल र बर्नबासलाई बोलाएर परमेश्वरको वचन सुन्ने इच्छा गरे तर एलुमास जादुगरले, किनकि ग्रीक भाषामा त्यसको नाउँको अर्थ यही हो, सर्गियस पौलसलाई विश्वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्यो। हजुर, यो सैतानिक विरोध हो। यो मानिससँग आफ्नो प्रभाव मुनि चाहिँ त्यो राज्यपाल थियो। अहिले त्यस जादुगरले बर्नबास र पाउलको विरोध गर्यो। ती बडा हकिम राज्यपाल तिनीहरूको प्रचारतिर लागे आकर्षित भए भन्ने आफ्नो जादुगरको काम नपाउला भन्ने त्यसको डर थियो। नौपदमा हामी पढ्छौ, नौपदमा, तर साउलले त्यसलाई, जसलाई पाउल पनि भनिन्छ, पवित्र आत्माले भरेर त्यसमाथि एकटक लाएर हेरे। अहिले साउलको नाउँ बदलिएको देख्छौ किनकि उसलाई पाउल भनी पाउल नाउँको अर्थ हो सानो। कसैले सोध्छन् कि तिनको वा तिनले यो दीनता र नम्रताको क्रियाको रूपमा लिए कि तिनी कति पनि त्यो साउलको घमण्डी नाउँको बोक्न चाहँदैन। अनि यो पनि सम्भव छ कि तिनको तिनले फापोसको राज्यपाल पौलसको नाउँको आफ्नो लागि नाउँको रूपमा लिए जो सम्भवत उसको पहिलो सुसमाचारको फल थियो वा प्रभुमा तिनले ल्याएका थिए। दशदेखि बाह्र पदमा भनिएको छ, त ध्याबलसको छोरो सारा धार्मिकताको शत्रु सम्पूर्ण छल र दुष्टताले भरिएको
के त प्रभुको सोझो मार्ग बङ्ग्याउन छोड्दैनस्? अब हेर, प्रभुको हात तँमाथि परेको छ र त अब केही समयसम्म घामको प्रकाश नदेख्ने भई अन्धा हुनेछस्। अनि उतिखेरै कुहिरो र अन्धकारले त्यसलाई छोप्यो र कसैले त्यसको हात पक्रेर डोर्याइदिएला कि भनेर त्यो यता उता जान लाग्यो। तब प्रान्तका ती शासकले यो भएको देखेर विश्वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्क परेका थिए। पाउलले पवित्र आत्माले भरेर एलुमासलाई हप्काए। त्यसपछि जसरी पाउल दमिश्क जाने बाटोमा अन्धा भएका थिए, त्यसरी नै एलुमास पनि अन्धो भयो। जसले अरूहरूलाई सत्य नदेख्ने पानो खोज्यो, अब त्यो आफै पनि नदेख्ने भयो। त्यसले यताउता लागेर डोर्याउने कोही खोज्न थाल्यो। अब त्यस जादुगरको शक्ति कता गयो त? ती बडा हाकिम जसको नाम हो पाउलस, अनि तेह्र पदमा भनिएको छ, पाउल र तिनका साथीहरू फापोसबाट जहाज चढी पम्फिलियाको पर्गामा पुगेर योहना चाहिँ तिनीहरूबाट छुटिएर यरूसलेमतर्फ फर्के। मित्र, डाक्टर लुकाले योहना मर्कुसको वापस प्रस्थानको कोमलताको रूपमा रेकर्ड गर्छन्। उसले तिनको विरूद्ध लामो क्रोधपूर्वक भाषण दिँदैन। हामी पछिबाट सिक्नेछौ कि योहन्ना मर्कुस वास्तवमा छोडेर गएका थिए। तिनी कठिनाईहरूको सामना गर्नदेखि डराएका थिए र घरमा आफ्नो आमा कहाँ फर्की गए। यो कुराको याद राखौं कि तिनको आमा यरूसलेम मण्डलीको एक विशिष्ट सदस्य थिइन्, जसको घर मण्डलीको निम्ति आराधना सेवा हुने गर्दथ्यो। जब तिनी पर्गाममा पुगे र एसिया माइनरको भित्री आन्तरिक दुर्गम क्षेत्रहरूमा हेरे, त्यहाँ शारीरिक खतरा र कठिनाईहरू थिए। त्यसकारण तिनले निर्णय गरे कि तिनलाई मिशनरीको रूपमा बोलाएका थिएन। त्यसकारण तिनी आफ्नो घरतिर वापस फर्किआए। पछिबाट हामी थाहा पाउनेछौ कि पाउले उसलाई अर्को दोस्रो सुसमाचार यात्रामा लान इन्कार गर्छन्। वास्तवमा यसको कारण अन्तिममा आपसबाट अलगी, तिनीहरू आपस एक आपसबाट अलगी, पाउल एकातिर्फ लागे भने बर्नबास अर्कोतिर। पाउले योहन्ना मर्कुसलाई अस्वीकार गर्ने काममा गलत गरेका थिए। परमेश्वरले मर्कुसलाई उसको असफलताको कारण ल्याउनु भएन वा त्यसलाई इन्कार गर्नु भएन। परमेश्वरलाई धन्यवाद होस् कि हामीलाई पनि हाम्रो असफलताको कारण उहाँले हामीलाई त्याग्नुहुन्न, लत्याउनुहुन्न। उहाँले मर्कुसलाई अर्को अवसर दिनुहुन्छ। पछिबाट पाउल आफ्नो मृत्युको अन्ततिर यो कुरामा सहमत हुन्छन् कि तिनले मर्कुसलाई इन्कार गर्ने अस्वीकार गर्ने काममा ठूलो भूल काम गरे। दोस्रो तिमोथी चार अध्यायको एघार पदले भन्छ, लुका मात्र मसँग छ, मर्कुसलाई लिएर तिम्रो साथैमा ल्याऊ, किनभने तिनी सेवाको कामको निम्ति मलाई उपयोगी छन्। यो योहन्ना मर्कुस हुन् जसले मर्कुस रचित सुसमाचारको पुस्तक लेखे थिए। मित्र, उहाँले तिनलाई असल व्यक्ति बनाउनुभयो। परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई दोस्रो अवसर दिनुहुन्छ। तर पनि आरम्भमा मर्कुस असफल भएका थिए, पतित भएका थिए। उसले तिनीहरूलाई छोडेर यरूसलेममा आए, तर पाउल र बर्नबास एसिया माइनरको भित्री आन्तरिक क्षेत्रहरूमा सुसमाचार लिएर जान्छन्। अनि हामी अगाडि देख्छौ अन्तिम अन्तिओकमा पाउलको सन्देश, तेह्रदेखि पन्ध्र पदमा भनिएको छ, पाउल र तिनका साथीहरू फापोसबाट जहाज चढी पम्फिलियाको पर्गामा पुगे र योहन्ना चाहिँ तिनीहरूबाट छुटिएर यरूसलेम फर्के। तर तिनीहरू पर्गाबाट निस्केर पिसिदियाको अन्तिओकियामा आए र सभातमा सभाघरभित्र गएर पसे। अब व्यवस्था र अगमवक्ताका पुस्तकको पाठ पढेपछि सभाघरका शासकहरूले तिनीहरू कहाँ यसो भनी पठाए, ए भाइ हो, तपाईँहरूसित मानिसहरूको निम्ति अर्तीको वचन केही छ भने भन्नुहोस्। मित्र, पाउलले आफ्नो सेविकाईको अभ्यास गर्छन् सबभन्दा पहिले सभाघरमा गएर। यहुदीहरू पूरा रोमी साम्राज्यभरि छरपट छरिएका थिए र तिनीहरूले सभाघरहरू स्थापित गरेका थिए जहाँ जहाँ तिनीहरू रहन्थे। जब कुनै अतिथि यरूसलेमबाट आउँथे, जबकि तिनीहरूले धार्मिक केन्द्र स्थानबाट वचन चाहेकोले गर्दा तिनीहरूले अतिथिहरूलाई केही कुरा भन्न निमन्त्रण दिन्थे। यसले सधैँ प्रेरित पाउलको निम्ति सुन्दर अवसर दिन्थ्यो। पाउलले निश्चय नै यहाँ यसको फाइदा उठाए। सोह्र पदमा भनिएको छ, तब खडा भएर पाउलले हातले इशारा गरी भने, हे इसरायलका मानिस र परमेश्वरको डर मान्ने हो, सुन्नुहोस् हेर्नुहोस्। सत्रदेखि बीस पदमा भनिएको छ, इसरायल जातिका परमेश्वरले हाम्रो पिता पुर्खाहरूलाई चुनिकन मिश्र देशमा रहँदा तिनीहरूलाई महान् तुल्याउनु भयो र उहाँले शक्तिशाली बाहुलीले तिनीहरूलाई त्यस देशबाट निकाली ल्याउनु भयो। उजाड स्थानमा प्राय 40 वर्षसम्म उहाँले तिनीहरूको हेरचाह गर्नुभयो। उन्नाइस पदमा, तब उहाँले कनान देशमा सातवटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय 450 वर्षसम्म तिनीहरूलाई दिनुभयो। यी कुरा पछि समुएल अगमवक्ताको पालोसम्म उहाँले न्यायकर्ताहरू दिनुभयो।
मित्र, यो कुराको ध्यान दिनुहोस् कि पाउलले उही कुरा गरिरहेका छन् जुन स्तिफनोसले महासभाको अगाडि गरे। तिनले इसरायलको इतिहासको फेरि वर्णन गर्छन्। 21-23 पदमा भनिएको छ, त्यसपछि तिनीहरूले राजा मागे र परमेश्वरले बेन्यामिन कुलका किसका छोरा साउललाई 40 वर्षसम्म तिनीहरूमाथि राज्य गर्न दिनुभयो। उहाँले तिनलाई हटाउनु भएपछि दाउदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्वरले गवाही दिएर भन्नुभयो, मैले यिसैको छोरो दाउदलाई मेरो हृदय अनुसारको मान्छे पाए जसले मेरो सबै इच्छा पूरा गर्नेछ। यही मानिसको भावी सन्तानबाट उहाँको प्रतिज्ञा बमोजिम परमेश्वरले इसरायलको लागि एक मुक्तिदाता येशूलाई ल्याउनुभयो। तिनीहरूको इतिहासको पूर्ण वर्णन गरेपछि उसले तिनीहरूको अघि उद्धारकर्तालाई पेश गर्छन्। 24-26 पदमा भनिएको छ, उहाँ आउनुभन्दा अघि योहन्नाले इसरायलका सबै मानिसलाई पश्चातापका बप्तिस्माको प्रचार गरेका थिए। योहन्नाले आफ्नो कार्य समाप्त गर्न लाग्दा भनेका थिए, तिमीहरू के ठान्छौ म को हुँ? म ऊ होइन, तर म पछि एकजना आउनुहुनेछ जसका खुट्टाका जुत्तासम्म पनि फुकाल्ने लायकको म छैन। ए अब्राहमका वंशको सन्तान र तिमीहरूमध्ये परमेश्वरको डर मान्ने ए भाइयो, हामी कहाँ नै यो मुक्तिको सन्देश पठाइएको छ। यी मानिसहरूले निश्चय नै बप्तिस्मा दिने योहन्नाको बारेमा सुनेका थिए। अहिले आफ्नो विषयतिर तिनी आउँछन्। 27 र 28 पदमा भन्छन्, किनभने यरुसलेमका बासिन्दा र तिनीहरूका शासकहरूले उहाँलाई नचिनेर हरेक सभामा विश्राम दिनमा पढिने अगमवक्ताका वचनहरू नबुझेर उहाँलाई दण्डको आज्ञा दिए ती वचन पूरा गरे। ज्यान सजायको केही कारण नपाए पनि तिनीहरूले उहाँलाई मान्नुपर्छ भनी पिलातससँग विन्ती गरे। मित्र, यहाँ हामी देख्छौ, तर यरुसलेममा बस्ने यहुदीहरूले आफ्ना लागि आउनुभएको उद्धारकर्तालाई चिन्न सकेनन्। तिनीहरूले उहाँलाई मारिदिए, तर उहाँलाई मार्नले तिनीहरूले हरेक सवाद दिन विश्राम दिन पढिने पुरानो नियमका अगमबाडीलाई पूरा गरेका थिए। अनि 29-31 पदमा भनिएको छ, ज्यान सजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग विन्ती गरे र उहाँको विषयमा लेखिएका सबै कुरा तिनीहरूले पूरा गरेपछि तिनीहरूले उहाँलाई काठबाट झारेर चिहानमा राखे, तर परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। आफूसँग गालिलबाट यरुसलेममा आउनेहरू कहाँ उहाँ थोरै दिनसम्म देखा परिरहनुभयो र उनीहरू अहिले जनतामा उहाँको साक्षी छाँदैछन्। मित्र, तपाईंलाई यादै होला, नयाँ नियममा प्रचार गरिएको प्रत्येक सन्देशको केन्द्र वा मुख्य कुरा प्रभु येशु ख्रीष्टको मृत्यु र पुनरुत्थान हो। त्यो सन्देश हो। सिमोन पत्रुसले यो प्रचार गरे, अहिले प्रेरित पाउले यसको प्रचार गर्छन्। यी दुई मानिसहरूको सन्देशमा कुनै असहमति वा खण्डन छँदै छैन। अनि 32-33 पदले भन्छ, परमेश्वरले पिता पुर्खालाई गर्नुभएको त्यो प्रतिज्ञाको सुसमाचार हामी तपाईँहरू कहाँ ल्याउँछौ, अर्थात कसरी परमेश्वरले येशूलाई जीवित पारी उठाएर त्यो कुरो हामी तिनीहरूका सन्तानका निम्ति पूरा गरिदिनुभयो, जस्तो दोस्रो भजनमा पनि लेखिएको छ, तिमी मेरो पुत्र हौ, आजको दिन मैले तिमीलाई जन्माएको छु। मित्र, यो पुरानो नियमको भजनसँग 2:7 पदको उद्धृतले प्रभु येशूको जन्मको संकेत गर्दैन, यसले ख्रीष्टको पुनरुत्थानको संकेत गर्दछ। आजको दिन मैले तिमीलाई जन्माएको छु, यो ख्रीष्टको कन्या कुवारीको गर्भमा जन्माउने कुरा होइन, तर वास्तवमा मृत्युबाट पुनरुत्थानमा जन्मनु भएको थियो। 34 र 35 मा भनिएको छ, उहाँले ख्रीष्टलाई कहिले नसर्ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भनिएको छ, म तिमीहरूलाई दाउदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु, किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ, तपाईँले आफ्ना पवित्र जनको शरीर सड्न दिनु हुने छैन। पाउल पुनरुत्थानको विस्तारपूर्वक यहाँ प्रस्तुत गर्छन्। उसले उही कुरा उद्धृत गरिरहेका छन् जुन सिमोन पत्रुसले पेन्टिकोसको दिनमा गरेथे। अनि 36-39 पदमा भनिएको छ, किनकि उनको आफ्नै पुस्तामा परमेश्वरको उद्देश्य अनुसार सेवा गरेर मरेपछि उनका पिता पुर्खाहरूसँग दाउद गाडिए र उनको शरीर सडेर गयो, तर जसलाई परमेश्वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीर चाहिँ सडेन। यसकारण भयो, तपाईहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा पाप क्षमा हुन्छ भन्ने घोषणा तपाईहरूलाई गरिएको छ। तपाईँ विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनु भएको छ, जुन छुटकारा मूसाको व्यवस्थाद्वारा तपाईँहरूका निम्ति सम्भव थिएन। अहिले येशु ख्रीष्टको उनले येशु ख्रीष्टको र पुनरुत्थानको महत्वको वर्णन गरिरहेका छन्। उनले वास्तवमा प्रभु येशुमा तिनीहरूलाई विश्वास गर्न निर्णयको लागि विन्ती गरिरहेका छन्। 40 र 41 पदमा भनिएको छ, यसकारण होसियार रहनुहोस्, नत्र त अगमवक्ताहरूका पुस्तकमा भनिएको यी कुरा तपाईँहरूमाथि आइपर्नेछ, त निन्दा गर्ने हे निन्दा गर्ने हो, हेर
र आश्चर्य मान अनि नष्ट भइजाऊ, किनकि तिनीहरूको समयमा म एउटा काम गर्छु, यस्तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि तिनीहरूले कहिले विश्वास गर्ने छैनौ। यहाँ तिनीहरूलाई उसको अपील छन्। उसले तिनीहरूलाई यो शुभ सन्देशको इन्कार नगर्नलाई विन्ती गर्छन्, गिला नगरून् भनेर। अनि हामी पद 42 र 43 पढ्छौं। पाउल र बर्नबास सभागारबाट निस्केर जान लाग्दा आउँदो सभातमा पनि यी कुरा सुनाइदिउन् भनी मानिसहरूले तिनीहरूलाई विन्ती गर्यो। सभा विसर्जन भएपछि धेरै यहुदीहरू र यहुदी मत मान्ने भक्तहरू पाउल र बर्नबासको पछि लागे र तिनीहरूले उनीहरूसँगै बोल्दै उनीहरूलाई परमेश्वरको अनुग्रहमा रहिरहन् भनी आग्रह गरे। ती यहुदीहरू र यहुदी मत मान्ने अन्य जातिहरू दुवै मध्ये धेरै जनाले पाउलको वचन ग्रहण गरे। तिनीहरूले धेरै उपदेशहरू सुनेका थिए। तिनीहरूले यस्तो किसिमको उपदेश सुनेका कहिले पनि थिएनन्। अनि 44 र 45 भनिएको छ, अर्को सभामा झण्डै सम्पूर्ण सहर परमेश्वरको वचन सुन्नलाई उल्टेर आयो। भीड़लाई देख्दा यहुदीहरू ढाली भए र पाउलले भनेका कुराको खण्डन गरे र तिनको निन्दा गरे। आउँदो विश्राम दिनमा अर्थात शनिबार त्यस सरका धेरै जसो मानिसहरू पाउलको कुरा फेरि सुन्न आए। फलस्वरूप यहुदी अगुवाले ढाहा गरे र त्यसकारणले तिनीहरूले पाउलको विरोध गर्न थाले। मित्र, सुसमाचार सबभन्दा पहिले यहुदीहरूलाई प्रचार गरिएको थियो, तर तिनीहरूले यसको इन्कार गरे। त्यसकारण तिनीहरू सुसमाचार लिएर अन्य जातिहरू कहाँ गए। 50 पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, तर पाउल बर्नबासका विरूद्ध यहुदीहरूले भक्त र प्रतिष्ठित स्त्री र सहरका मुख्य मुख्य मानिसहरूलाई उक्साए र उनीहरूले आफ्नो शान्त सिमाना बाहिर हटाइदिए। तिनीहरूलाई सहरबाट धपाइए, जबरदस्ती त्यहाँबाट भगाइएका थिए। 51-52 पदमा भनिएको छ, तर उनीहरू चाहिँ आफ्नो खुट्टाको धुलो तिनीहरूका विरूद्धमा टकटक्याएर आएको नियममा आए र चेलाहरू आनन्द र पवित्र आत्माले परिपूर्ण भए। मित्र, यो कुराको ध्यान दिनुहोस्, प्रभु येशूमा सत्य मन परिवर्तन गरी विश्वासमा आएका जनहरूको स्थितिको तिनीहरू सबै आनन्द र पवित्र आत्माले परिपूर्ण भए। यही नै ती हरेक सत्य विश्वासीहरूको अनुभव हुनेछ यदि उसले प्रभु येशूमा सत्य विश्वासमा मन परिवर्तन गरी आएका छन् भने। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।